This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste Nepal. Namaste Nepal. नमस्कार नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपाल सुन्दै बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई सधैँ चाहिँ आजको यो साँझमा म विनोद यहाँहरूलाई हार्दिक स्वागत नमस्कार टक्र्याउँदछु। श्रोता, प्रचण्ड गर्मी पछिको चिसो मौसम छ आजको दिनमा। यसै समयमा वा भनौँ सोमबार बेलुका 8 बजे क्राइसमा रहेको प्लेन्स एफएमको यो स्टुडियोबाट, जुन मद्रास स्ट्रिटमा रहेको छ, त्यसबाट प्रसारण हुने कार्यक्रम नमस्ते नेपाल सोमबार 8 बजे यसै समयमा क्राइसस आसपासमा फ्रिक्वेन्सी मोडुलेसनको 96.9 मेगाहर्ज मार्फत यहाँहरू प्रत्यक्ष रूपबाट जोडिन सक्नुहुनेछ। त्यस्तै plainsfm.org.nz गइसकेपछि पनि यहाँहरू कार्यक्रमसँग जोडिन सक्नुहुनेछ। त्यस्तै हामीले यहाँहरूको सरल र सुविधाका लागि भनेर नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज पनि बनाएका छौँ। त्यसमा जोडिसकेपछि यहाँहरूले त्यहाँ उपलब्ध पछिल्ला कार्यक्रमका पोडकास्ट लिङ्कहरू मार्फत पनि कार्यक्रम नमस्ते नेपालसँगै बसेर, यो विदेशमा रहेर पनि, क्राइस्टचर्चको यो नमस्ते नेपालको यो रेडियो यात्रामा सामेल हुन सक्नुहुनेछ। श्रोता, डिसेम्बर महिनाको पहिलो कार्यक्रम लिएर यहाँहरूको साँझमा यहाँहरूसँग भेटघाट गर्न आइ नै सकेको छु। बिस्तारै विदाको समयको लागि अनुकूल समय बनाइरहनु भएको छ जस्तो लाग्छ। विद्यालय कलेजका अध्ययनहरू बिस्तारै अब वर्ष अन्त्यमा आएर रोकिन लागेका छन्, अनि विद्यार्थी विशेष गरी विद्यालयका विद्यार्थी भाइ बहिनीहरू अर्को वर्षदेखि नयाँ कक्षामा प्रवेश गर्ने अवस्था पनि छ भने, पारिवारिक भेटघाट र घुमफिरको लागि पनि यहाँहरूले विदाको लागि व्यवस्थापन गरिसक्नु भएको छ होला जस्तो लाग्छ। श्रोता, सन् 2023 पनि वर्ष अन्त्यको महिनामा हामी प्रवेश गरिसकेको यस समयमा विभिन्न खालका खबर सामग्रीहरू लिएर आज पनि नमस्ते नेपालको यो रेडियो यात्रालाई सुरुवात गर्न लागिरहेको छु। आजको सुरुवात अलिकति दुःखद खबर नै भन्नुपर्छ श्रोता। रुसी सेनामा भर्ती भएका 3 नेपाली युक्रेनसँगको युद्धमा मारिएपछि उनीहरूको शव स्वदेशमा आउने नआउने अनिश्चित देखिएको यो प्रसङ्गबाट आजको कार्यक्रमको उठान गर्न लागिरहेको छु। मस्को स्थित नेपाली दूतावासका अनुसार स्याङ्जा पुतली बजार 5 का प्रीतम कार्की, इलाम 5 का गङ्गाराज मोक्तान र मेलुङ गाउँपालिका 6 दोलखाका राजकुमार कार्कीको रुसी सेनामा रहेर युक्रेन विरुद्ध लड्दै गर्दा मृत्यु भएको जानकारी परिवारलाई पुर्याएका थिए। त्यहाँको काउन्सिलर विभागले शव ल्याउन नपाइने भन्दै स्याङ्जा पुतली बजार 5 को वडा कार्यालयलाई जानकारी गराएपछि परिवारजनले प्रीतमको कुशको शव बनाएर दाह संस्कार गर्नु परेको यो अप्ठ्यारो खबर पनि छ। त्यस्तै इलामका गङ्गाराम मुक्ताङ अनि दोलखाका राजकुमार कार्कीको शव आउने नआउने पनि अझै पनि टुङ्गो नलागिसकेको अवस्था छ। श्रोता, यसरी लामो समयदेखि जारी रहेको युद्धको क्रममा अब अहिले पछिल्लो पटक रुसले युक्रेनमाथिको आक्रमणलाई थप बढाइरहेको बेलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा अधिकतम 170,000 सैनिक बढाउन निर्देशन दिएका खबरहरू पनि बाहिरिएका छन्। रुसी सेनामा रहेका नेपालीहरूको यो दुःखद अवसानको यो दुःखद प्रसङ्ग सँगसँगै अन्य उत्साहजनक खबरहरू पनि छैनन् नै भन्नुपर्छ। बोरेकोट गाउँपालिका जाजरकोटमा गत बिहिबार राति न्यूनतम तापक्रम 1 डिग्री सेल्सियसभन्दा तल पुगेको खबर आइरहँदाखेरि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गर्भवती, सुत्केरी, 5 वर्ष मुनिका बालबालिका र दीर्घ रोगी गरेर 40,000 भूकम्प पीडितहरू यो चिसोमा पनि पालमुनि सुत्नुपर्ने बाध्यता रहेको छ र अहिलेसम्म जसोतसो भूकम्पबाट बस्न सफल भएकाहरू मध्ये झन्डै 3 दर्जन नेपालीहरूको पनि दुःखद अवसान भइसकेको अर्को अप्ठ्यारो खबर पनि छ। अर्कोतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाको माध्यमबाट गर्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरूको भूमिस्थ प्रबन्ध सेवा वा भनौँ ग्राउन्ड ह्यान्डलिङमा नेपाल वायु सेवा निगमको एकाधिकार तोडिन लागेको खबर पनि यहाँहरूले थाहा पाइसक्नु भएको छ जस्तो लाग्छ। निगमले काठमाडौँबाट आउने विदेशी विमान तथा कार्गो चार्टर उडानको भूमिस्थ सेवा सञ्चालन मार्फत पाउँदै आएको वार्षिक कम्तीमा 3 अर्ब रुपियाँ हाराहारी आम्दानीमा नै निगमका 1200 भन्दा बढी कर्मचारीको सेवा सुविधा निर्भर रहेको वित्तीय प्रतिवेदनहरू पनि यसअघि आइ नै रहेका थिए। अब यो खबर सँगसँगै भने त्यसको भविष्य कस्तो हुन्छ यो भने प्रतीक्षाकै विषय रहनेछ। श्रोता, नेपाल वायु सेवा निगमसँग जोडिएको यो खबर उठान गर्दा गर्दै यहाँहरूलाई पनि थाहा भइ नै सकेको छ, कति पनि चित्त बुझेको छैन होला, 31 यात्रीहरूलाई खबरै नगरी थाहा नै नदिइकन प्रधानमन्त्री जाँदाखेरिको अप्ठ्यारोको अवस्था पछिका क्रिया प्रतिक्रियाहरू पनि आइ नै सकेका छन्। कति जिम्मेवार छन् त कति जिम्मेवारीभन्दा बाहिर रहेका प्रतिक्रियाहरू हामीले त्यसलाई स्वीकार्न पनि अप्ठ्यारो रहेको अवस्था छ। अनि यो खबर उठाइसकेपछि अब भने यहाँहरूलाई नक्कली शरणार्थी प्रकरणका पछिल्ला अपडेटहरू पनि आइ नै सकेका छन्। सो प्रकरणमा मुछिएक र आधा जसोलाई धरौटी वा भनौँ सामान्य तारिखमा छाडेको उच्च अदालत पाटनले उच्च तहका आरोपीहरूलाई भने पूर्वपक्षका लागि थुनामा नै राख्ने आदेश दिएका खबरहरू पनि अहिलेका पछिल्ला खबरहरू हुन्। अदालतमा हाजिर भएका 20 आधा जसो आरोपीलाई भने धरौटीमा छाड्न वा थुनामुक्त गर्न आदेश दिएको छ। नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका 30 अदालतमा उपस्थित नभई अझै पनि सम्पर्क बाहिर रहेका छन् र तीमध्ये आरोपीहरूबाट रकम लिएको पुष्टि नभएको भन्दै शरणार्थी नेता टेकनाथ रिजाललाई भने धरौटीमा छाड्ने आदेश दिएको छ। श्रोता, यसरी बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको आजको पहिलो चरणको खबर सामग्रीहरू यहाँहरूलाई प्रस्तुत गरिसकेपछि अब एउटा मिठो गीत यहाँहरूलाई प्रस्तुत गर्न चाहन्छु।
अलिकति घुर्की लगाई रिसाउनुको मजा बेग्लै, रिसाएकी मायालुलाई फकाउनुको मजा बेग्लै। अलिकति घुर्की लगाई रिसाउनुको मजा बेग्लै, रिसाएकी मायालुलाई फकाउनुको मजा बेग्लै। कहिले काहीँ जानी जानी रसाउँछन् आँखा मेरा, सँगै अङ्गालोमा आँसु बगाउनुको मजा बेग्लै मजा बेग्लै। अलिकति घुर्की लगाई रिसाउनुको मजा बेग्लै, रिसाएकी मायालुलाई फकाउनुको मजा बेग्लै। हराए झैँ गरी लुक्छु परेलीको छहारीमा, मलाई खोज्दै तिम्रा नजर डुलाउनुको मजा बेग्लै। हराए झैँ गरी लुक्छु परेलीको छहारीमा, मलाई खोज्दै तिम्रा नजर डुलाउनुको मजा बेग्लै। खान्छु होली बिना कारण जिस्किएर बसेको छु, तर तिमीलाई जिस्काउँदै सताउनुको मजा बेग्लै मजा बेग्लै। अलिकति घुर्की लगाई रिसाउनुको मजा बेग्लै, रिसाएकी मायालुलाई फकाउनुको मजा बेग्लै।
गोर्खालीको सन्तान भनी गर्व गरे थिए
सँग फुको हामी एउटा माला नेपाली तपाईँहरू सुन्दै हुन्छ नमस्ते नेपाल।
चाहिएन ठुला महल छैन आकाश छुने रहर तिमीसँग सानो।
श्रोता, विदेशमा बसेर आफ्नै भाषाको रेडियो कार्यक्रम मार्फत प्रस्तुत हुने एउटा मिठो गीत सुनिसकेपछि निश्चय नै यहाँहरूलाई पनि आफ्नै खालको आत्मीयपनको महसुस भएको छ होला। आफ्नो भाषा आफ्नै गीत सङ्गीतहरूको सामिप्यता अलग्गै हुन्छ, यसको अनुभव अर्कै खालको हुन्छ, सायद यहाँहरूको महसुस पनि मेरो जस्तै नै छ भन्ने जस्तो लाग्छ। श्रोता, अब यो पछि अब यहाँहरूलाई अन्य खबर सामग्रीहरू पनि कार्यक्रमको दौरानमा जोड्ने क्रमको सिलसिलालाई अब फेरि पनि जोड्न चाहन्छु। श्रोता, अटिजम भएका बालबालिकाको शिक्षामा क्रियाशील एकजना अभियन्तालाई अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिएको खबर हो। भारतीय मानवाधिकार परिषदले अटिजम भएका बालबालिकाको शिक्षामा नेपालको क्षेत्रमा उल्लेखनीय काम गरे बाबत अभियन्ता सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरेको छ र यो पुरस्कार सन् 2015 दिँदै आइएको छ। शरीर स्वस्थ र पूर्ण भए पनि मस्तिष्कको पूर्ण विकास नभई बालबालिकाको जन्म हुने रोग अटिजम हो। अटिजम लागेका बालबालिकालाई पढाउने कुनै विशेष विद्यालय संयन्त्र र जनशक्ति नभएको समयमा 22 वर्षकी उपकृतिले 13 वर्ष अघिदेखि यस क्षेत्रमा काम गर्न थालेकी थिइन्। अटिजम भएका बच्चाहरूलाई पढाउन विक्रमसम्म 2067 सालमा खोलेको स्पेशल स्कुल फर डिसेबल एन्ड रिहाबिलिटेसन सेन्टरबाट 400+ सेवा पाइसकेका छन्। अहिले उनको विशेष विद्यालयको नरेफात थाथली गोठाचारमा 3 शाखा रहेका छन् र जहाँ 60 विद्यार्थीहरूले पढ्दै आएका छन्। यो श्रोता, अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार पाएकी अभियन्ता सविता उप्रेतीको यो अटिजम भएका बालबालिकाहरूको शिक्षा क्षेत्रको यो योगदानको पनि उल्लेखनीय कदर निश्चय नै राज्य तर्फबाट पनि हुनुपर्दछ र त्यस्तै खालको उनकै पाइला पछ्याउँदै राज्यले पनि यस्तो खालको समस्यालाई पनि सम्बोधन गर्ने खालका कार्यक्रमहरू ल्याउन जरुरत भइ नै सकेको छ, कति पनि ढिला नगरिकन। श्रोता, यो पछि अब उत्साहजनक खबरको रूपबाट लिनुपर्दछ। सबैको आफ्नै खालको इच्छा हुन्छ, आफ्नै खालको समस्या हुन्छ र त्यस्तै खालको जीवन जिउने उनीहरूको पनि आफ्नै खालको अधिकारको पनि सुरक्षित गरिएको हुन्छ। त्यस्तै खालको अहिले धेरै समयको अन्तरालपछि समलिङ्गी विवाहलाई पनि नेपालमा कानुनी मान्यता दिएको यो खबर छ। विवाह गरेको 6 वर्षपछि एक समलिङ्गी जोडीले नेपालमै पहिलोपटक कानुनी मान्यता पाएको छ। लमजुङ दोर्दी गाउँपालिका 2 अर्चेल बोर्ड स्थित वडा कार्यालयले समलिङ्गी जोडीको विवाह दर्ता गरिसकेपछि यो कुरा सम्भव भएको हो। दोर्दी 2 सल्ला बोर्डकी 37 वर्षीय माया भनेर चिनिने रामबहादुर गुरुङ र नवलप्रासीको काउसती नगरपालिका 8 काउसती इन्द्रचोकका 27 वर्षीय सुरेन्द्र पाण्डेको गत हप्ता त्यहाँको वडा कार्यालयले विवाह दर्ता गरेको थियो। विवाह दर्तामा मायालाई दुलै र सुरेन्द्रलाई दुल्हाको रूपबाट पनि उल्लेख गरेको थियो। विवाह दर्ता भइसकेपछि उनीहरूको खुसी यस्तो रहेको थियो।
अब विवाह दर्ता कानुनी मान्यता पाएको छौँ हामी लगायत सम्पूर्ण यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिहरू जति पनि विवाह बन्धनका लागि उहाँहरू बस्नु भएको थियो आतुर भएर, जति पनि उहाँहरूलाई कानुनी मान्यता पाए हुन्थ्यो भन्ने जतिलाई लागेको छ सबैजना खुसी हुनुहुन्छ जस्तो लाग्छ।
त्यो विवाह भनेको एउटा सामाजिक रूपमा एउटा जे घर परिवारबाट एउटा जे हिन्दू धर्म परम्परा अनुसार चाहिँ नेपाली कल्चर अनुसार चाहिँ पञ्चबाजा नै बजाएर बिहे गरे भए पनि, तर अस्तिको दिनको जस्तो खुसियाली चाहिँ त्यो बिहेको भन्दा पनि आज पनि यो हामीले न्याय पाएको छौँ अनि त्यो भएर अस्तिको 13 गतेको दिनमा चाहिँ धेरै खुसी नै थिए, त्योभन्दा पनि धेरै हर्षित र
विपन्न नागरिकहरूको औषधि उपचारका लागि भनेर छुट्टै खालको निर्देशिका जारी गरिएको छ। त्यसैको छोटो प्रसङ्ग अब यो प्रसङ्गपछि जोड्न चाहे। सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालिका निर्देशिका स्वीकृति गरेको खबर पनि यसैसँग जोडिएको खबर हो। यो सँगसँगै 8 रोगको सहुलियत उपचार कार्यक्रम पुनः नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा मार्फत नै सञ्चालन हुनेछ। यसअघिको सो कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रममा नै समेटिएको थियो। सहुलियत सेवा प्रदान गर्न देशभरका 120 अस्पतालहरू सूचीकृत गरिएको छ। विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत मुटु, क्यान्सर, मृगौला, अल्जाइमर्स, पार्किन्सन, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिक्लेसल एनिमियाको उपचारमा सरकारी सहुलियता पाइनेछ। सजिलो बनाउने प्रयास गर्दा गर्दै पनि प्राविधिक कठिनाइहरू झन्झटहरू त यद्यपि छन्, जे जस्तो भए पनि विपन्न नागरिकहरूको औषधि उपचार गर्नका लागि 120 अस्पताल सूचीकृत गरिएको र विभिन्न खालका थप रोगहरू पनि त्यसमा समेटिएपछि धेरै नेपालीहरू यसबाट लाभान्वित हुने विश्वास पनि व्यक्त गरिएको छ। श्रोता यसरी आजको कार्यक्रममा यो उत्साहजनक खबरको क्रम जोड्ने क्रममा यो प्रसङ्ग जोडिसकेपछि अब पेट्रोल डिजेलको उत्पादनसँग जोडिएको जलवायु परिवर्तनको छोटो यो प्रसङ्ग पनि यहाँ उल्लेख गर्न चाहे श्रोता. जलवायु सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन कोप 28 सम्मेलनमा झन्डै 100 राष्ट्रले सन् 2030सम्ममा नवीकरणीय ऊर्जाको उपयोगलाई तेब्बर पार्ने प्रतिज्ञा गर्नुका साथै पेट्रोल डिजेल लगायतका जीवाश्म इन्जिनको उपयोगलाई नियन्त्रण गर्ने बाचा समेत गरेका छन्. सम्मेलनमा विश्वका 50 तेल कम्पनीले यस ग्रहलाई तताउने जीवाश्म इन्जिनको उपयोगलाई सन् 2050सम्ममा रोक्ने प्रतिज्ञा सो सम्मेलनका क्रममा गरेका थिए. श्रोता आजको कार्यक्रममा यी प्रसङ्गहरू जोडिसकेपछि फेरि पनि कार्यक्रम नमस्ते नेपालमा एउटा मिठो मिठो साङ्गीतिक कोसली यहाँहरूको लागि प्रस्तुत गर्दैछु. अब क्रममा
ठन्ने एउटा पागल दिल थियो, पागल दिललाई तिमी बिना धड्की
सुन्दै हुनुहुन्छ नमस्ते नेपाल.
श्रोता यो गीतपछि फेरि पनि कार्यक्रम नमस्ते नेपालमा हार्दिक स्वागत गर्दछु. बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालमा हामी यस्तै खालका मिठा मिठा गीत सङ्गीतहरू प्रसङ्गहरू सुनाइदिइरहेका छौँ. नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीका साप्ताहिक कार्यक्रमहरूको पनि यहाँहरूलाई जानकारी दिन चाहेँ. हरेक आइतबार बिहान 9 देखि 11 बजेसम्म भाइ बहिनीहरूको लागि नेपाली भाषा अनि खेलकुदको कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ. त्यस्तै पुरुष तथा महिलाहरूको ब्याडमिन्टन अभ्यासको कार्यक्रम पनि सोही क्रममा चलि नै रहेको छ. अलग्गै गरी सोसाइटीले पनि स्विमिङ वा भनौँ महिला दिदीबहिनीहरूको लागि पौडीको कार्यक्रम पनि सञ्चालन गरि नै रहेको छ. त्यो बाहेक सोसाइटीले अब चाँडै नै क्रिकेट प्रतियोगिताको पनि आयोजनाका लागि तयारी गरिरहेको छ. त्यसको डिटेल्सहरू त्यसको समय स्थान तालिका आउनसाथ समय तालिका आउनसाथ यहाँहरूलाई म अवगत गराउने नै छु. श्रोता अब यहाँहरूले थाहा पाइ नै सक्नु भएको छ इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेल का प्रस्तुतिहरूले पनि यहाँका मन छोई नै रहेका छन्. त्यस्तै त्यहाँ पनि आकर्षक रूपबाट उनको प्रस्तुतिहरूले सबैको मन जितिरहेका छन्. विभिन्न सङ्गीतकर्मीहरूले पनि उनको प्रस्तुतिलाई वाह वाहहरू प्रस्तुत गरिरहेका छन् वा भनौँ त्यस्ता खालका कमेन्ट प्रतिक्रियाहरू दिने रहेका छन्. अहिले पछिल्लो पटक पनि उनले यस्तै खालको वाह वाही पाएकी छन्. छोटो अडियोको रूपबाट यो पनि यहाँहरूले सुन्न सक्नुहुनेछ.
कुछ भी हो अंजाम जो एक्सप्रेशन है इतना सही गाया आपने, ये देन नहीं हो तो नहीं हो सकता। लता जी को आप मिले हो तो वो आज क्या खुश होती हो।
थैंक यू सो मच।
श्रोता, गायिका मेनुका पौडेलको यो प्रस्तुतिहरू र यस्तै प्रस्तुतिहरू आगामी दिनहरूमा पनि अझै बढोत्तरीकहरूबाट जाउन् र उनले बलिउड सङ्गीत इन्डस्ट्रीमा एउटा छुट्टै खालको पहिचान बनाउन सकुन् अनि नेपाली गीत सङ्गीतलाई पनि सँगसँगै रूपबाट पनि उनले आफ्नो गायन कलाबाट साथ दिन सकुन्, त्यसमा पनि उनले योगदान गर्न सकुन्, पुर्याउन सकुन्, हाम्रो यस्तै खालको अभिलाषा रहेको छ। श्रोता, यो पछि अब टिकटक प्रतिबन्धका कुराहरू पनि यहाँहरूसँग छ। अहिले पछिल्लो पटक अन्य एप्सहरूमा पनि निगरानी गरिएका खबरहरू आइ नै सकेको छ। सरकारले टेलिग्राम, स्न्यापच्याट लगायतका एपमा पनि निगरानी थालेको खबर बाहिरिएको छ। यस्ता एपहरूलाई नियमन गर्ने कि टिकटक जसरी नै बन्द गर्ने विषयमा अध्ययन भइरहेको भनेर प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञले नै सार्वजनिक रूपमा अभिव्यक्ति दिएको खबर आएपछि यो खबरमा अलिक विशेष चासोका साथ हेरिएको छ। नेपालमा प्रयोगमा रहेका लाइकी, इमो, बिङ्गो, टिन्डर, टन्टन, बम्बल, टेलिग्राम, स्न्यापच्याट लगायतका सञ्जाल र एपहरूको पनि अध्ययन भइ नै रहेको छ। लाइभ स्ट्रिमिङ एपमा विकृत क्रियाकलापहरू मौलाएको तथा इमो, टेलिग्राम जस्ता म्यासेजिङ एप मार्फत आर्थिक तथा यौनजन्य अपराधका घटनाहरू समेत हुने गरेको सूचना पाइएको भन्दै त्यस्ता खालका निगरानी अगाडि बढाइएको खबरहरूमा जनाइएको छ। त्यस्तै सामाजिक सञ्जाल चलाउँदा प्रयोगकर्ताले गर्न नहुने कार्यहरू गरे र प्लेटफर्म सञ्चालकले स्थानीय कानुन उल्लङ्घन गरे, जरिमाना तथा सजायका विविध प्रावधान सहित सरकारले विधेयक तर्जुमाको कामलाई पनि सँगसँगै अघि बढाएपछि अब एप प्रयोग गर्दा निगरानी र सावधानी पनि बढेका खबरहरू पनि यहाँ उल्लेख गर्न चाहन्छु। श्रोता, खबरहरूको क्रम छ, कुन खबर छोड्ने र कुन खबरलाई उठान गर्ने कहिलेकाहीँ यस्तै खालको दुविधा हुन्छ। अब ज्येष्ठ नागरिकको सङ्ख्यासँग जोडेको यो नेपालको एउटा खबर यस क्रममा जोड्न चाहे। वृद्ध भएकोमा पश्चाताप नगर, यो धेरैले नपाएको अवसर हो। हुन त श्रोता, यो भनाइमा आफैमा मिठास हुन्छ। नेपालमा पहिले पहिले 60 वर्षभन्दा माथिकालाई वृद्ध भनिन्थ्यो, तर पछि 65 भन्दा माथिका व्यक्तिहरूलाई वृद्धहरूको सङ्ख्या भनेर उल्लेख गर्न थालियो। राज्य यस वर्गका नागरिकहरूलाई ज्येष्ठ नागरिक भनेर पनि वर्गीकरण गरेर केही सुविधा सामाजिक भत्ताहरू पनि दिँदै आएको छ। पछिल्लो 5 दशकमा ज्येष्ठ नागरिकको सङ्ख्या 5 गुणाले बढेको नेपालका विभिन्न तथ्याङ्कहरूले देखाउँछन्। विक्रम सम्वत 2018 सालको जनगणनामा 60 वर्ष माथिकाको सङ्ख्या 4,89,000 रहेकोमा पछिल्लो जनगणना 2068मा ज्येष्ठ नागरिकको सङ्ख्या 23,00,000 भन्दा माथि पुगेको छ। ज्येष्ठ नागरिकको सङ्ख्या वृद्धि सँगसँगै उनीहरूको व्यवस्थापन राम्रो नहुँदा बुढौलीपन सकसपूर्ण हुन थालेको पनि अहिले नेपालका खबरहरूलाई हामीले स्वीकार्नै पर्ने अवस्था रहँदै गएको छ। त्यस्तै सन् 2050सम्ममा युरोपमा सबैभन्दा बढी वृद्ध नागरिकहरू हुनेछन् भने सबैभन्दा कम वृद्ध नागरिक अफ्रिकी मुलुकहरूमा हुनेछन्। सरदर आयु बढ्दा वृद्धहरूको सङ्ख्या पनि बढ्छ अनि यसले निम्त्याउने चुनौती पनि बढ्दै जान्छ। स्वास्थ्य सम्बन्धी प्रविधिले सरदर आयु बढाए पनि बुढौलीका लक्षणहरू भने रोक्न सक्दैन। त्यसैले ज्येष्ठ नागरिकहरूको सङ्ख्या बढ्दै गर्दाखेरि राज्यको भूमिका पनि गम्भीर र व्यवहारिक हुन आवश्यक हुन्छ भन्ने खालको यो प्रसङ्गले निर्दिष्ट गरेको जस्तो लाग्छ। श्रोता, बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको अब म पुछार पुछारमा आइ नै सकेको छु। आफ्नै खालको रहर, आफ्नै खालको इच्छा हुन्छ कसैलाई, तर व्यक्ति पछि फरक फरक र अलग हुनु स्वाभाविक नै हो। त्यस्तै एकजना व्यक्ति जसलाई कानुनी रूपबाट मुद्दा दर्ता गर्ने इच्छा र रहर पनि भएको यो प्रसङ्ग छ। एकजना व्यक्तिले हालसम्म 2600 भन्दा धेरै व्यक्तिहरू विरुद्ध मुद्दा हालेका मात्र छैनन्, अधिकांश मुद्दा समेत जितेका छन् र क्षतिपूर्ति बापत करोडौँ रुपियाँ प्राप्त गरेका छन्। अमेरिकी नागरिक जोनाथन ली दुनियाँमा सबैभन्दा धेरै मुद्दा हाल्ने व्यक्ति हुन्। धेरै मानिसहरूलाई यस्ता कीर्तिमानका कारण गिनिज बुकमा नाम लेखाउने धोको पनि हुन्छ, तर उनले आफ्नो यस्तो खालको कीर्तिमानको कुरा छाप्ने गिनिज बुक अफ वर्ल्ड रेकर्ड विरुद्ध समेत मुद्दा हालेका छन् र यो कानुनी मुद्दा हालिरहने अमेरिकी नागरिकसँग जोडिएको यो प्रसङ्ग सँगसँगै बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको आजको बसा यति नै। कार्यक्रम सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई हृदयदेखि नै धन्यवाद टक्र्याउँदै आउँदो साता सोमबारसम्मका लागि म विनोदलाई पनि आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्रि।
जले ओठै म रतो लाली तिमलाई देखि सिटी ताली बजाउँछ पुरै सुन बजार बजाउँछ पुरै सुन बजार बजाइदेऊ पाउजू कली छमाछम 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 कैले धिम कैले मादल झमाझम 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 सुन 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 मेरी काली म फूल तिमी डाली भन्छ यो पुरै यस्न बजार भन्छ यो पुरै यस्न बजार फसमाना कैले मेरो दिल मेरो दिल बस गई दिल मा पिराती को खिल पिराती को खिल आऊ ना आऊ आऊ ना मेरी काली तिमी बिना म चुखाली भन्छ यो पुरै यस्न बजार भन्छ यो पुरै यस्न बजार।
नमस्ते नेपाल, नमस्ते नेपाल।